This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरू, सर्वप्रथम हामी सम्पूर्ण नेपालीहरूको महान चाड बडा दशैं नजिकै छ। अब मात्र बाँकी दुई दिन छ घटस्थापनाको, त्यसपछि नवरात्र सुरु हुन्छ। यसै सेरोफेरोमा आज तपाईँहरूलाई हामी भोइस अफ साङ्गिलाको तर्फबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई बडा दशैं 2069 सालको हार्दिक मङ्गलमय शुभकामनाका साथमा आजको यो कार्यक्रम प्रस्तुत गर्न चाहन्छौँ। हजुर श्रोताहरू, तपाईँहरूलाई बडा दशैं 2069 हार्दिक मङ्गलमय शुभकामना र कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगा हर्जमा यहाँहरूको रेडियो सेटमा आइसकेको छ। रेडियो एडलेड 101.5 मेगा हर्जको तरङ्ग मार्फत र तपाईँहरूका साथमा छौँ म सञ्जय,
म खगेन्द्र।
हजुर श्रोताहरू, तपाईँहरूलाई थाहै छ हामीहरूको कार्यक्रम भोइस अफ साङ्गिलाका आवाजहरू हरेक आइतबार राति 9:30 बजेदेखि 10:30 बजेसम्म यहाँहरूको रेडियो सेटमा आउने गर्दछ र हामी साथमा हुन्छौँ। र यसै गरी हाम्रो कार्यक्रमको पहिलो अंश भनेको समाचार हुन्छ। त्यसै गरी समाचारपछि हामी विभिन्न रोचक जानकारी अनि त्यस्तै गीत सङ्गीत र रमाइला प्रस्तुतिहरूले तपाईँहरूलाई मनोरञ्जन गर्ने कोसिस गर्छौँ र आशा छ आजको रात पनि तपाईँहरूलाई हामी भरपूर मनोरञ्जनका साथमा रमाइला गीत सङ्गीत र मिठा मिठा कुराकानीहरूका साथमा तपाईँहरूलाई मनोरञ्जन गर्ने कोसिस गर्नेछौँ। र आज हामी विशेष गरी श्रोताहरू, दसैँ सुरु भइसकेको छ, दसैँ अब भनौँ न दुई दिन मात्र बाँकी छ, नेपालीहरूको घर दैलोमा दसैँले ढकढकाइसकेको छ। यसै सन्दर्भमा आज हामी तपाईँहरूलाई विशेष गरी दसैँको चर्चा गर्नेछौँ, घटस्थापनाको साइतको बारेमा, टिकाको साइतको बारेमा र त्यसै गरी नेपालीहरूको महानको चाड बडा दसैँको उपलक्ष्यमा हामी तपाईँहरूलाई बडा दशैँ स्पेसल गीतहरू तपाईँहरूका लागि आज हामी प्रस्तुत गर्नेछौँ। तर श्रोताहरू, अब भने ढिलो नगरिकन म तपाईँहरूलाई आजको रेगुलर हाम्रो कार्यक्रमको रेगुलर सेगमेन्ट समाचारतिर्फ लाँदैछु। अहिलेलाई समाचार। हजुर श्रोताहरू, समाचारको सुरुमा समाचार हेडलाइन्स। संवैधानिक र राजनीतिक सङ्कट गहिरिँदै गएकोमा राष्ट्रपतिको चासो, गद्दाफी शैलीमा शासन गर्ने सोच छैन प्रधानमन्त्री भट्टराईको भनाई। राष्ट्रपतिद्वारा बजेटबारे अर्थविदसँग परामर्श, संविधान बन्ने प्रत्याभूति नभएसम्म राजीनामा नदिने प्रधानमन्त्रीको भनाई। सहमति नभए राष्ट्रपतिको कदम स्वीकार्नुपर्छ, सुशील कोइरालाको भनाई। प्रचण्डको 5 दिने युरोप यात्रा, किस्ताबन्दीमा सहमति हुन मन्त्री हुन सक्दैन मन्त्री त्रिपाठीको भनाई। मलेसियामा आन्दोलनमा उत्रिएका नेपालीहरूलाई नेपाल फर्काइयो, गैर आवासीय नेपालीहरू एनआरएन दिवस मनाउँदै उपाधि। र अन्त्यमा खेलकुद हेडलाइन्स। नेपाली क्रिकेट टोलीले उपाधि जित्न सफल र अमेरिकी राष्ट्रपति उम्मेदवार पनि बहसमा। हजुर श्रोताहरू, यी थिए आजका समाचार हेडलाइन्स र अबको समाचार विस्तारमा।
राष्ट्रपति डाक्टर राममोहन यादवले दलहरूले सहमति गर्छौँ भन्दै प्रतिबद्धता जनाए पनि सहमति नगर्दा संवैधानिक र राजनीतिक सङ्कट झन गहिरिँदै गएको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सको स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले दलहरूले वाचा गरेको पटक पटकको समयमा सहमति नहुँदा मुलुकले बजेट पाउने हो कि होइन भन्ने अनियलता छाएको बताउनुभयो। सहमतिको सरकार बजेट र संविधान जारी गर्ने वातावरण मिलाउन राष्ट्रपतिले दलहरूलाई आग्रह गर्नुभयो। संवैधानिक निकायमा विभिन्न पदपूर्ति गर्न रिक्त भएका संवैधानिक निकायलाई सही तरिकाबाट व्यवस्थापन गर्न पनि उचित कानुनको अभाव रहेको बताउँदै राष्ट्रपतिले सहमति बिना कुनै पनि निर्णय गर्न नसकिने बताउनुभयो।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गद्दाफी शैलीले शासन गर्ने सोच आफूमा नभएको बताउनु भएको छ। क्रान्तिकारी पत्रकार संघ तनहुँद्वारा शुक्रबार डुम्रेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री डाक्टर भट्टराईले लोकतन्त्रको खोल ओढेर गद्दाफी शैलीले शासन गर्न खोज्यो भने विपक्षीहरूको आरोप हास्यास्पद भएको बताउनुभयो। नेपाली जनतालाई गद्दाफी शैलीको शासन व्यवस्था स्वीकार्य नहुने उहाँको भनाइ छ। पछिल्लो समयमा मन्त्री परिषद विस्तार गर्ने तयारी भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री डाक्टर भट्टराईले दलहरूबीच सहमति नहुँदा मन्त्री परिषद विस्तार गर्ने योजना नभए न न बनाएको भए पनि ठोस निर्णय नभइसकेको बताउनुभयो। उहाँले आवश्यक परेको खण्डमा मन्त्री परिषद विस्तार गरिने जानकारी दिनुभयो। मन्त्री परिषद विस्तार गर्दा शीतल निवास र सिंहदरबार बीच दूरी बढ्ने सम्भावना छ नि भन्ने अर्को एक प्रश्नमा भट्टराईले दूरी टाढा नबढ्ने प्रतिक्रिया दिनुभएको छ। प्रधानमन्त्री भट्टराईले राष्ट्रपति डाक्टर रामवरण यादवले असोज मशान्तभित्र सहमतिका लागि कुनै समय सीमा नतोकेको दावी गर्नुभयो। यसअघि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बन्दीपुर स्थित सिकेबिके कलेजको भवन शिलान्यास गर्दै नयाँ संविधान जारी गर्नका लागि हप्ता दिन वा 10 दिनको लागि संविधान सभा पुनस्थापना गर्न सकिने बताउनु भएको थियो। यसमा सहमति नभए विवादित विषयलाई थाँती राखेर संविधान सभाको निर्वाचन गर्नुपर्ने उहाँको जोड थियो। संविधान जारी गर्ने विषयमा दलहरूबीच सहमति कायम नभए मुलुक बर्बादीको खाडलतिर धकिदिने प्रधानमन्त्री भट्टराईको भनाइ थियो। कार्यक्रममा प्रधानमन्त्री डाक्टर भट्टराईले क्याम्पस स्थापनाका लागि सहयोग पुर्याउने चिजकुमार श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठका परिवारलाई सम्मान समेत गर्नुभएको थियो।
राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी बजेटबारे परामर्श गर्नुभएको छ। यादवले अर्थविद पूर्व मुख्य सचिव र पूर्व अर्थ सचिवसँग छलफल गर्नुभएको हो। शीतल निवासमा भएको सहभागीहरूले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी बजेटबारे आफ्नो धारणा राखेका थिए। छलफलमा केही वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नसकेको धारणा राखेका छन् भने केहीले अब बाँकी 8 महिनाका लागि पूर्ण बजेट ल्याउनु पर्नेमा जोड दिएका छन्। केहीले राजनीतिक प्याकेजसँगै बजेटबारे पनि सहमति गर्नुपर्ने धारणा राखे भने केहीले वर्तमान सरकारले बजेट ल्याउन नसक्ने बताए अर्थविद विशम्बर प्याकुरेलले अनलाइनसँग खबरसँग भन्दै सहमतिका केही भने अब आंशिक अध्यादेशबाट बजेट आइसकेको अवस्थामा बाँकी 8 महिनाको पूर्ण बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो। सरकारले अध्यादेश मार्फत ल्याएको आंशिक बजेट कार्तिक मसान्तमा सकिँदैछ। त्यसबेलासम्म दलहरूबीच सहमति नभए अध्यादेशबाटै पूर्ण बजेट ल्याउने सरकारको तयारी छ भने विपक्षीहरूले भने सरकारलाई बजेट ल्याउन नदिने बताएका छन्। छलफलमा राष्ट्रपति डाक्टर यादवले आफूले पटक पटक प्रमुख सहितका दलहरूलाई सहमति गराएर आउन र आफूलाई अप्ठ्यारोमा नपार्न आग्रह गरेको उहाँले बताउनुभयो।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधान बन्ने प्रत्याभूति नभएसम्म आफूले पद नछाड्ने बताउनु भएको छ। प्रधानमन्त्रीले मुलुकका शोषित पीडित र सदियौँदेखि अवसरबाट वञ्चित नागरिकको हक अधिकार संविधानमा उल्लेख हुने प्रत्याभूति भएपछि मात्र आफूले पद छाड्न सक्ने बताउनुभयो। प्रधानमन्त्रीले दलहरूले गर्ने सहमति लागू गर्न आफू प्रतिबद्ध रहेको बताउँदै विरोधका कुरा छाडेर दलहरू सहमतिमा आउनुपर्नेमा जोड दिनुभयो। महोत्तरीको फुलकाहा 6 मा शनिबार राति बास बसेका प्रधानमन्त्रीले आइतबार बिहान मुसहर जातिका दलितहरूसँग विदा हुँदै यस्तो बताउनु भएको हो। प्रधानमन्त्रीले महोत्तरीमा गौशाला बहुमुखी स्नातक क्याम्पसको उद्घाटन गर्नुभयो। यसैबीच कृषि तथा सहकारी मेलाको उद्घाटन गर्न सप्तरीको राजविराज पुगेका प्रधानमन्त्री भट्टराईलाई एमालेका युवा विद्यार्थीले कालो झण्डा देखाएका थिए।
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डकै कारण सहमति जुट्न नसकेको आरोप लगाउनु भएको छ। प्रचण्डले सहमति गर्नभन्दा पनि भएका सहमतिलाई पनि बाँध्ने गरी बोली फेरेर दलहरूलाई भुलाउने काम मात्रै गरेको कोइरालाको भनाइ छ। नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले प्रचण्डले आफ्नै कारण राजनीतिक दल तथा जनताको विश्वास गुमाउँदै गएको बताउनुभयो। कोइरालाले भन्नुभयो, प्रचण्डजीले मसँगको छलफलमा काङ्ग्रेसबाट राष्ट्रिय सहमतिको प्रधानमन्त्री भइदिनु पर्यो भन्नुहुन्छ, तर बाहिर निस्किएर अर्को कुरा गर्दै हिँड्नुहुन्छ, अनि कसरी दलहरूबीच सहमति हुन्छ? उहाँले माओवादीका अध्यक्ष प्रचण्डले पटक पटक दलहरूलाई धोका दिएको आरोप लगाउनुभयो। कोइरालाले मुलुकलाई वर्तमान सङ्कटबाट बचाउन राष्ट्रिय सहमतिको सरकार गठन गरी नयाँ निर्वाचनमा जानुको अर्को विकल्प नरहेको बताउनुभयो। असोज महिनाभित्रै सहमति नभएसम्म आफू चुप लागेर नबस्ने भन्ने राष्ट्रपतिको भनाइतर्फ सङ्केत गर्दै कोइरालाले दलहरूबीच सहमति जुट्न नसकेको अवस्थामा राष्ट्रपतिले चाल्ने कदम आफूलाई स्वीकार्य भएको बताउनुभयो। कोइरालाले भन्नुभयो, राष्ट्रपतिले हामीलाई पटक पटक सहमति गर भनेर समय दिइसक्नु भएको छ, अझै पनि राष्ट्रपतिले दलहरू सहमति गरेर आउनु भनेर कुरिरहनु भएको छ। हामीले सहमति जुटाउन नसकेको अवस्थामा संविधानको पालकको हिसाबले चाल्ने कदम सबै दलले स्वीकार गर्नुपर्छ।
असोज मसान्तभित्र राजनैतिक सहमति गर्ने बताएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज युरोप भ्रमणमा जाँदै हुनुहुन्छ। पार्टीको भातृ सङ्गठन जन प्रगतिशील मञ्च युरोपको सम्मेलनमा सहभागी हुन पार्टी विदेश विभाग सदस्य युवराज चौलागाई र सहयोगी शिव खकुरेलका साथ प्रचण्ड बेल्जियमको राजधानी ब्रसेल्स जानु लाग्नु भएको हो। असोज 25 गते राति 9:15 इथियार्ड एयरलाइन्सको विमान मार्फत युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ। माओवादीको भातृ सङ्गठन जनप्रगतिशील मञ्चको तेस्रो सम्मेलन आगामी 27 र 28 असोजमा ब्रसेल्समा हुँदैछ। सम्मेलनमा बेलायत, जर्मनी, इटाली, फ्रान्स, टर्की, स्विजरल्यान्ड लगायत 27 मुलुकका करिब 700 प्रतिनिधि सहभागी हुने बताइएको छ। युरोप बसाइका क्रममा अध्यक्ष प्रचण्डले असोज 29 गते अर्थात् 15 तारिकका दिन संसदमा युरोपियन संसदमा पोलिटिकल ट्रान्जिसन इन नेपाल विषयमा प्रवचन दिने कार्यक्रम छ। प्रवचनपछि युरोपेली संसदका विदेश विभाग प्रमुख लगायत अधिकारीसँग संसद भवनमै भेटघाट गर्ने कार्यक्रम रहेको भ्रमण टोली सदस्य चौलागाईले जानकारी दिनुभयो। असोज 30 गते युरोपेली आयोगका अधिकारीहरूको भेलामा अध्यक्ष प्रचण्डले लोकतन्त्रका आधार र दिगो विकास विषयमा प्रवचन दिने कार्यक्रम समेत रहेको चौलागाईले बताउनुभयो। अध्यक्ष प्रचण्डले आगामी 1 गते बेल्जियमको ल्युवेन विश्वविद्यालयमा हुने कार्यक्रममा सम्बोधन गरी त्यसै दिन नेपाल फर्कने कार्यक्रम रहेको पनि जानकारी गराइयो।
भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्री हृदय त्रिपाठीले संविधान निर्माणका नयाँ निर्वाचन राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा किस्ताबन्दीमा सहमति हुन नसक्ने बताउनु भएको छ। उहाँले संविधान सभा पुनस्थापना वा निर्वाचन दुवै विकल्प स्वीकार गर्न सरकार तयार रहेको बताउँदै उहाँले त्यसका लागि प्याकेजमा सहमति हुनुपर्ने बताउनुभयो। मधेसी पत्रकार समाजले बाँकेको नेपालगञ्जमा आइतबार यद्यपि आज आयोजना गरेको पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष समेत रहेका त्रिपाठीले भन्नुभयो, सरकारको पहिलो प्राथमिकता निर्वाचन नै हो। दलहरूबीच सहमति हुन्छ भन्ने संविधान सभा पुनस्थापना गर्न पनि सरकार तयार छ। उहाँले विवादित विषयमा सहमति नै नगरी एकलौटी प्रधानमन्त्रीको राजीनामा माग्ने काङ्ग्रेस एमाले लगायतका विपक्षी दलहरू नै सहमतिको बाधक भएको आरोप लगाउनुभयो। त्रिपाठीले सबै दल सहमतिको विकल्प आउनुको विकल्प नरहेको भन्दै दलहरूबीच सहमति हुनसाथ सरकारले राजीनामा दिने बताउनुभयो। त्रिपाठीले विचार र सिद्धान्तका आधारमा नभई कुर्सी र पदका लागि मधेसवादी दल फुटेका कारण अहिले मधेसको आन्दोलन केही कमजोर भएको बताउनुभयो।
तलब बढाउँदा आफूहरूलाई विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका 80 नेपाली कामदारलाई मलेसियाको एक कम्पनीले नेपाल फर्काइदिएको छ। मलेसियाको काम्पोङ सुबाङ शाह आलमको एक फर्निचर कम्पनीले बङ्गलादेशी र म्यानमारका कामदारको दैनिक तलब 21 रिङ्गेटबाट 22 रिङ्गेट बढाउँदा आफूहरूको तलब 21 रिङ्गेटमै यथावत राखेपछि नेपाली कामदारहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनमा उत्रिएका झण्डै 150 नेपाली कामदारमध्ये कम्पनीले 80 कामदारलाई नेपाल फर्काउन लागेको हो। कम्पनीले 15 जना नेपालीलाई बिहबार र थप 15 जनालाई शुक्रबार नेपाल फर्काइदिएको छ भने बाँकी 50 जनालाई पनि नेपाल फर्काउने तयारी भइरहेको कम्पनीले जनाएको छ। तर दैनिक 21 रिङ्गेटमै काम गर्न सहमत भएका कामदारहरूलाई भने कम्पनीले काममा लगाएको छ। 21 रिङ्गेटमा काम गर्न असहमत आन्दोलित नेपाली कामदारलाई भने कम्पनी आफैले टिकट काटिदिएर नेपाल फर्काइदिन लागेको हो।
अमेरिकामा निर्वाचन तिथि नजिकिँदै गर्दा जारी बहस अभियानमा उपराष्ट्रपतिका उम्मेद्वार द्वय जोय विडेन र पावल यानबीच गम्भीर मतभेद देखिएको छ। बिहिबार लुइस सिभिल सहरको सेन्टर कलेजमा भएको बहसमा उनीहरूबीच राष्ट्रिय सुरक्षा, आर्थिक नीति, कर एवं स्वास्थ्य सेवा लगायतका विषयमा विवाद देखिएको हो। आक्रामक देखिएका डेमोक्रेटिक उम्मेद्वार बिडेनले गत साताको प्रस्तुतिमा कमजोर देखिएका राष्ट्रपति उम्मेद्वार समेत रहेका हालका राष्ट्रपति बराक ओबामाको बचाउ गरेका थिए। तुलनात्मक रूपमा शान्त देखिएका रिपब्लिक उम्मेद्वार यानले अर्का राष्ट्रपति उम्मेद्वार रोमनीको समर्थन गरेका थिए। उनीहरूबीच लिबिया, इरान र इजरायललाई हेर्ने दृष्टिकोणमा समेत गम्भीर मतभेद देखिएको थियो।
अयोग्य ठहरिएका एकीकृत नेकपा माओवादीका पूर्व लडाकुहरूले आफ्नो 5 बुँदे माग सम्बोधन गराउन आमरण अनसन गर्ने बस्ने बताएका छन्। बहिर्गमित जनमुक्ति सेना नेपालका महासचिव कृष्णप्रसाद दङ्गाल, आन्दोलन संयोजक ताराबहादुर थापा लगायतले आगामी 6 गतेदेखि नयाँ बानेश्वर मीन भवन सिभिल अस्पताल अगाडि आमरण अनसन बस्ने बताउनुभयो। हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी महासचिव कृष्णप्रसाद दङ्गालले सहमति कार्यान्वयन गर्नुको सट्टा हाम्रो केन्द्रीय सहमतिलाई नै विघटन र विसर्जन गर्ने षड्यन्त्र गरेको आरोप लगाउनुभयो। उनीहरूले अयोग्यको बिल्ला खारेज गर्नुपर्ने, उचित व्यवस्थापनका निमित्त एकमुष्ट आर्थिक प्याकेज न्यूनतम 6 लाख उपलब्ध गराउनुपर्ने, पुनर्स्थापना प्याकेजको नाममा भएको खर्चको सत्य तथ्य विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
नेपाल सहित विश्वमा छरिएर रहेका गैर आवासीय नेपालीहरूले गत बुधबार आफ्नो स्थापना दिवस मनाए। वैदेशिक रोजगार, विकास र निकास भन्ने सन्देशका साथ नेपाली रहेका विश्वकै सबै राष्ट्रहरूमा गैर आवासीय नेपाली दिवस मनाइयो। सन् 2003 गैर आवासीय नेपालीहरूको अधिकार सुरक्षित गर्ने उद्देश्यले एनआरएन सङ्घको स्थापना भएदेखि प्रत्येक वर्ष अक्टोबर 11 यो दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा गैर आवासीय नेपाली सङ्घले काठमाडौँमा नेपालको विकास एनआरएनहरूको भूमिका सम्बन्धमा छलफल गर्न 2 दिने सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनमा परराष्ट्र मन्त्री, श्रम मन्त्री सहित अन्य उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो। साथै सम्मेलनमा 500 एनआरएनहरूको सहभागिता रहेको बताइएको छ। गैर आवासीय नेपालीहरूको सञ्जाल विश्वका 60 राष्ट्रहरूमा फैलिएको छ। गैर आवासीय नेपालीहरूले स्वदेशमा हाइड्रो पावर लगायत ठुला ठुला आयोजनाहरूमा लगानी गर्ने इच्छा देखाइरहेका छन्। सोही दिन बिहान एनआरएन प्रतिनिधिहरूले स्वयम्भू र पशुपतिनाथको दर्शन गरेका थिए। उनीहरूले पर्यावरण स्वच्छ राखौँ भन्ने सन्देश दिने उद्देश्यले साइकल यात्रा समेत गरेका थिए। साइकल यात्रामा एनआरएन अध्यक्ष जीवा लामिछाने र संस्थापक उपेन्द्र महतो पनि सहभागी थिए।
अब समाचारको अन्त्यमा खेलकुद सम्बन्धी समाचार। नेपाली फुटबल क्लब एडिलेडको आयोजनामा आज फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। थोमस टर्नर रिजर्भ भ्यालीभ्यूको ग्राउन्डमा सम्पन्न उक्त प्रतिस्पर्धामा जम्मी 3 टिमको सहभागिता रहेको थियो, जसमा पहिलो प्रतिस्पर्धा धौलागिरी र माछापुच्छ्रे बीच भएको थियो। दुवै टिमले 1-1 गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो भने अर्को म्याच अन्नपूर्ण र धौलागिरी बीच भएको थियो। धौलागिरीलाई 3 गोलले पराजित गर्दै अन्नपूर्ण सेमी फाइनलमा प्रवेश गर्न सफल भएको थियो। माछापुच्छ्रे र अन्नपूर्ण बीचको सेमी फाइनल पछि दुवै टिम पोइन्ट्सका आधारमा फाइनलमा प्रवेश गरेका थिए। सनत आचार्यको 1 गोलले अन्नपूर्ण टिमलाई विजेता बनाएको थियो। यसै गरी बेस्ट प्लेयरको उपाधि अन्नपूर्ण टिमका क्याप्टेन शिशिर गौतमलाई, सर्वाधिक गोलको उपाधि सनत आचार्यलाई र बेस्ट किप्परको उपाधि नवीन काम्बुवाङलाई प्रदान गरिएको थियो। उपविजेता टिम माछापुच्छ्रेको क्याप्टेनसिप दिपेन राईले सम्हाल्नु भएको थियो भने यसै गरी सान्त्वना स्थान प्राप्त गर्न सफल धौलागिरी टिमको नेतृत्व सागर छेत्रीले गर्नुभएको थियो। नेपाली कम्युनिटीका ज्येष्ठ नागरिकहरूद्वारा ट्रफी तथा पुरस्कार वितरणपछि मासु चिउरा अनि अचारको स्वादसँगै बडा दशैं 2069 शुभकामना आदान प्रदानका साथ कार्यक्रम सम्पन्न भएको थियो।
युएमा सम्पन्न एसिसी एलिट कप क्रिकेटको उपाधि जित्ने नेपाली टोली स्वदेश फर्किसकेको छ। नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ केनका पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। एसिसी ट्रफी एलिट मा युएसँगै संयुक्त विजेता नेपाली क्रिकेट टोलीलाई भोलि सोमबार नगर परिक्रमा गराइने भएको छ। नगर परिक्रमा नक्साल स्थित होटल क्राउन्ड पाला प्लाजाबाट बिहान 11 बजे सुरु भई जय नेपाल सिनेमा घर, रत्न पार्क, बाग बजार, पुतली सडक, रामशाह पद, ब्रिकोटी मण्डप, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषदमा गएर टुङ्गिने क्यानले जनाएको छ। विजेता नेपाली टोलीका हौसला बढाउन क्यानले शुभचिन्तक, खेलप्रेमी एवं सर्वसाधारणलाई नगर परिक्रमामा सहभागी हुन अनुरोध गरेको छ। विजेता टोलीलाई नेपाल क्रिकेट सङ्घले जनै नगद 30,000 प्रदान गर्ने भएको छ। युएईको सारजहामा शुक्रबार सम्पन्न फाइनल टाई भएको थियो। पहिलो ब्याटिङ गरेको युएईले 6 विकेट गुमाई 241 रन बनायो। जवाफमा नेपालले पनि 9 विकेट गुमाई 241 रन नै बनाएको थियो। नेपाली टोली युएईबाट शनिबार राति स्वदेश फर्किएको छ। क्यानले अघिल्लो महिना विश्व क्रिकेट लिग डिभिजन 4 को उपाधि जित्ता जनै 35,000 दिएको थियो। नेपाल सरकारले टोलीका प्रत्येक सदस्यलाई 3,00,000 प्रदान गरेको थियो, जुन सामूहिक खेलमा सफलता पाउने टोलीलाई पुरस्कार स्वरूप दिएको ठूलो राशि थियो।
Voice of Sangrila, the first Nepali community radio in South Australia, here at Radio Adelaide 101.5 FM for the latest in Nepali news, sport, literature, community events, and much more. Tune in to Voice of Sangrila every Sunday night at 9:30 p.m. Only here at your local radio station, Radio Adelaide 101.5 FM.
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गिलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत, र तपाईँहरूका साथमा छौँ म सञ्जय,
म खगेन्द्र।
हजुर श्रोताहरू, नेपालीहरूको महान चाड बडा दशैं 2069 नेपालीहरूको घर दैलोमा भित्रिसकेको छ। यति बेला नेपालमा दसैँको किनमेलको चटारो छ भनेपछि साना साना नानीबाबुहरू नयाँ नयाँ लुगा लगाएर चङ्गा उडाउनमा व्यस्त छन् होला। मलाई त्यस्तै अहिले फिल भइरहेको छ। किन भन्दाखेरि श्रोताहरू, म पनि सानो छँदा त्यसै गर्थेँ, र मिठो मिठो खानेकुरा, राम्रा राम्रा लाउने लुगा, अनि त्यसै गरी हातमा चङ्गा र लटै लिएर साथीहरूसँग खेल्दाको मजा नै अर्कै हुन्थ्यो। श्रोताहरू, म त्यो दिनहरू आजभोलि आज यो स्टुडियोबाट यतिखेर एकदमै याद आइरहेको छ। श्रोताहरू, आज म हामी तपाईँहरूलाई कार्यक्रममा दसैँ सम्बन्धी गीत सङ्गीतहरू प्रस्तुत गर्नेछौँ श्रोताहरू, र अब म तपाईँहरूलाई ढिलो नगरिकन यो एउटा दसैँ सम्बन्धी गीत सुनाउँदैछु, चलचित्र मुगलानबाट। अहिलेलाई सुनाऊ यो गीत तपाईँहरूका लागि, दसैँ आयो। श्रोताहरू, म तपाईँहरूलाई यहाँनिर जानकारी गराइहालौँ, यदि तपाईँ पनि आफ्ना मान्छेहरू अर्थात् तपाईँका आफन्तहरूलाई, तपाईँका साथीभाइहरूलाई दसैँ सम्बन्धी शुभकामना दिन चाहनुहुन्छ भने तपाईँ हामीलाई हाम्रो फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुन्छ। भोइस अफ साङ्गिलाको फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुन्छ। हामी तपाईँको म्यासेज पाउने बित्तिकै तुरुन्तै तपाईँहरूका आफन्तजनहरूको लागि, तपाईँहरूका साथीभाइहरूको लागि तपाईँले विस गर्नुभएको दसैँ शुभकामना हामी पढेर सुनाउनेछौँ। र यदि स्टुडियोको फोनमा पनि तपाईँ फोन गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर छ 8381 831-35-0000 हजुर फोन नम्बर एकचोटि फेरि म यहाँहरूका लागि दोहोऱ्याउन चाहन्छु 831-35-0000 हजुर स्टुडियोको घडी स्टुडियोको टेलिफोनमा तपाईँले सिधै फोन गरेर तपाईँ आफ्नै भोइसमा पनि दसैँको शुभकामना दिन चाहनुहुन्छ भने त्यसका लागि पनि तपाईँहरूलाई स्वागत छ र हाम्रो फेसबुक पेज त खुला नै छ श्रोताहरू भोइस अफ साङ्गलाको फेसबुक पेजमा म्यासेज गर्नुहोस् र आफ्ना र आफन्तजनहरूप्रति आफ्नो दसैँको शुभकामना प्रस्तुत गर्नुहोस् हजुर तर यो गीत भने सुन्दै गर्नुहोस् हजुर श्रोताहरू दसैँ आयो चलचित्र मुगलानबाट अहिले तपाईँहरूका लागि यो रमाइलो गीत यहाँनिर प्रस्तुत गऱ्यौँ खगेन्द्रजी तपाईँलाई दसैँको अनुभव कस्तो छ नेपालमा हुँदाखेरि दसैँ मनाउँदा र यहाँ अहिले अस्ट्रेलियामा बसेर दसैँ मनाउँदाको फरक के पाउनुहुन्छ तपाईँ एकचोटि तपाईँको एक्सपिरियन्स पनि सुनौ न
मेरो अनुभव र दसैँको बारेमा चाहिँ भन्नुपर्दा भनेको नेपाल र अस्ट्रेलियाको निकै फरक छ
हजुर
सञ्जयजी कसरी भन्नुहुन्छ भने नेपालमा भनेको चाहिँ जति बेला पनि हामी बिहान 5 बजीदेखि राति लगातार र बिहानै 9 बजीसम्म 24 घन्टा दसैँ सम्बन्धीको शुभकामना आदान प्रदान नेपाली वेशभूषा नेपालीपन नेपाली पोसाक नेपाली रेडियो कार्यक्रम नेपाली
खानेकुरा
हरपल तर यहाँ त्यस्तो अलिक फरक पाइएको छ
र
पनि नेपाली साथीभाइहरू यहाँ धेरै हुनुहुन्छ भुटनिसहरू भुटानी नेपाली सबै यहाँ त्यसो हुँदा अलिअलि चाहिँ याद चाहिँ आउँछ तर नेपालको जस्तो खासै चाहिँ बिल्कुल यहाँ रमाइलो चाहिँ अलिक हुँदैन
अभियसली वास्तवमा हो पनि अब नेपालमा हुँदाखेरि कस्तो हुन्छ भन्दाखेरि त्यहाँको माहौलै छुट्टै हुन्छ अब दसैँको भनौँ न नेपालमा बस्ने सम्पूर्ण नेपालीहरूले दसैँको दसैँ मनाउने भएको हुनाले पनि त्यहाँको माहौलै छुट्टै हुन्छ एकदमै रमणीय वातावरण हुन्छ एकदमै चहल पहल हुन्छ त्यो कारणले गर्दा पनि मान्छेहरूमा भनौँ न एउटा दसैँको उल्लास
मौलाएको
हुन्छ तर यहाँ अब दसैँ मल्टिकल्चरल कन्ट्री भएको हुनाले
होइन
अनि तर अब त्यसमाथि आज नेपालीहरू को एउटा पर्व एउटा अनि वर्चस्व पनि कम भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ अब स्वाभाविकै हो विदेशमा नेपाल जतिको नेपालमा हुँदाखेरि दसैँको एउटा चहलपहल हुन्छ त्यतिको विदेशमा हुँदैन तैपनि हामीहरूले आफ्नो कला संस्कृति आफ्नो परम्परालाई बिर्सेका छैनौँ होइन
चाहे त्यो उदाहरण लिउँ न जस्तै नेपालमा रहँदा भनेको हामी हरपल रेडियो सुन्थ्यौँ, जति बेला जहाँ गए पनि गाडीमा यात्रा गरौँ, जहीँ गरौँ, कसैको मोबाइलमा कसैको सानो रेडियो बोकेर जति बेला पनि रेडियोमा नेपाली गीत, नेपालीपन, दसैँको शुभकामना सबै सुनिन्थ्यो भने यहाँ भनेको त्यस्तो छैन नि त। त्यही भएर पनि अलिकति मल्टिकल्चरल र सबैलाई भाषाभूषा सबैलाई सम्मान गरिने हुँदाखेरि यहाँ त्यस्तो देखिन्छ।
हजुर खगेन्द्रजी, हामी कुराकानी गर्दै थियौँ, हाम्रो फेसबुक पेजमा एउटा म्यासेज आइसकेको छ, ब्ल्याक गर्ल भन्नुहुन्छ, ब्ल्याक गर्लको नामबाट आएको छ। म उहाँको म्यासेज म सरस्वती यहाँनिर पढेर सुनाइदिन्छु, यो नेपालीमा छैन, अङ्ग्रेजीमा छ, तैपनि म सरस्वती पढेर सुनाउँछु। हेलो, हाई, नमस्कार, इट्स मी ब्ल्याक गर्ल अल द वे फ्रम सल्सबरी, वुड लाइक टु डेडिकेट अ ब्युटिफुल सङ एज शुभकामना अफ कमिङ विजया दशमी टु अल माई फ्यामिली, फ्रेन्ड्स एन्ड रिलेटिभ्स। स्पेसल्ली आई वुड लाइक टु विस सुनर रिकभरी अफ माई ग्रान्ड ग्रेट ग्रान्ड ड्याड हु इज इन दमक छापा नेपाल। विथ दिस सङ आई वुड सेयर माई लभ एन्ड गुड विसेस टु माई एकछिन श्रोताहरू, म यसलाई फेरि पढ्छु। दमक झाबा, विथ दिस सङ आई वुड सेयर माई लभ एन्ड गुड विसेस टु माई मिसिङ रिलेटिभ्स, नेबर्स हु आर इन ओभरसिज एन्ड वन्ट टु डेडिकेट अ साङ्ग्रिलाका आवाजहरूलाई, इन्क्लुडिङ खगेन्द्र खतिवडा एन्ड सञ्जयलाई पनि थ्याङ्क यू भनेर पठाउनु भएको छ ब्ल्याक गर्लले।
यो ब्ल्याक गर्लजी भनेको साह्रै सम्झिनु भएछ, धेरै धेरै धन्यवाद ब्ल्याक गर्लजी, तपाईँले यसो शुभकामना पठाउनु भएको छ, तपाईँलाई पनि एकदम हाम्रो
हाम्रो भोइस अफ साङ्ग्रिला र म सञ्जयको व्यक्तिगत तपाईँलाई पनि बडा दसैँको धेरै धेरै शुभकामना। अब आउने गीत तपाईँहरूले आफ्ना साथीभाइ र आफ्ना रिलेटिभ्सहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ, र हामी पनि तपाईँको ग्रेन्ड ग्रान्ड ड्याडको हजुरबुवाको स्वास्थ्य शीघ्र लाभको कामना गर्दछौँ। र अबको यो गीत तपाईँका लागि सुनाउँदैछौँ अहिलेको दसैँ तिहारमा। हजुर श्रोताहरू, गाउँमै बसी रमाइलो गर्ने हो यसपालिको दसैँ तिहारमा भन्दै थिएँ यहाँ गायक गायिकाहरू। श्रोताहरू, तपाईँ सुन्दैनुहुन्छ भोइस अफ साङ्गला रेडियो एयरले 101.5 मेगाहर्जको तरङ्ग मार्फत, र यति बेला स्टुडियोको घडीमा 10:06 गइसकेको छ। श्रोताहरू, मैले तपाईँहरूलाई पहिला पनि यो कार्यक्रमको सुरुमा पनि भनेको थिएँ, श्रोताहरू तपाईँहरूसँग तपाईँहरूलाई पनि कसैलाई यदि आफ्नो आफन्तजन, आफ्ना मित्रजन, आफ्ना शुभचिन्तकहरूलाई यदि तपाईँ पनि आफ्नो यो नेपालीहरूको महान चाड बडा दसैँको उपलक्ष्यमा शुभकामना टक्राउन चाहनुहुन्छ, शुभकामना दिन चाहनुहुन्छ भने हामी तपाईँलाई सहयोग गर्छौँ। तपाईँले हामीलाई फेसबुकमा पेजमा म्यासेज गर्नुहोस् र हामीलाई तपाईँको म्यासेज प्राप्त हुने बित्तिकै हामी तपाईँहरूको म्यासेज तपाईँहरूका शुभचिन्तकहरू समक्ष पुर्याउने कोसिस गर्नेछौँ लाइभ अहिले नै रेडियो एयरलेट 101.5 मेगाहर्जको तरङ्ग मार्फत, र कार्यक्रम हो भोइस अफ साङ्गला।
श्रोताहरू, अहिले सुन्नुभयो तपाईँहरूले दसैँ सम्बन्धी रमाइलो गीत, र अबको क्रममा हामी दसैँ सम्बन्धी केही जानकारी गर्दैछौँ। त्यसको लागि सञ्जयजी के छ तपाईँसँग आज?
श्रोताहरू, तपाईँहरूका लागि यहाँ दसैँको टिकाको उत्तम साइत र घटस्थापनाको उत्तम साइत यो तपाईँहरूका लागि हामी यहाँनिर प्रस्तुत गर्दैछौँ। नेपालीहरूको महान चाड बडा दसैँको टिकाको उत्तम साइत आगामी कार्तिक 8 गते बुधबार बिहान 11:29 परेको छ। श्रोताहरू, म तपाईँहरूलाई यहाँनिर संस्मरण गराउन के चाहन्छु भने यो साइत नेपाली टाइम अनुसार परेको छ। बिहान 11:29 तपाईँहरूले यदि त्यो नेपालको 11:29 टाइम छोप्ने हो भनेदेखि यहाँ चाहिँ अलिकति टाइम कुर्नुपर्ने हुन्छ,
होइन? 45 मिनट
4:45 तपाईँले चाहिँ कुर्नुपर्ने हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहबार सो जानकारी दिएको हो। 8 कार्तिकमा बिहान 10:35 दुर्गा विसर्जन र 11:29 दुर्गा भवानीको टिका प्रसाद ग्रहणको उत्तम साइत रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। 8 कार्तिकको बिहान 11:29 जाँदा टिका लगाउने उत्तम साइत परेको छ। यो साइत उत्तम खोज्नेका लागि मात्र हो, दसैँको टिका लगाउन दिनभर नै शुभ रहेको पनि समितिले जनाएको छ। साइतै खोज्नेका लागि मात्र बिहान 11:29 समय भए पनि दिनभर टिका लगाउँदा पनि शुभ नै हुन्छ उनले भने। आफ्ना मान्यजनहरूको हातबाट टिका थाप्नको लागि दिनभर राम्रो हुन्छ। यस्तै बडा दसैँको पहिलो दिन घटस्थापना 30 असोज मंगलबार बिहान 11:07 शुभ साइत परेको छ। श्रोताहरू, म तपाईँहरूलाई फेरि यो साइतको समय र टाइम म तपाईँहरूलाई फेरि रिपिट गर्न चाहन्छु। बडा दसैँको पहिलो दिन घटस्थापना अर्थात् पर्सि 16 तारिक मङ्गलबार अर्थात् असोज 30 गते मंगलबार बिहान 11:07 शुभ साइतमा परेको छ। खन्द्रजी, यहाँनिर यो ऊ हेर्दाखेरि घटस्थापनाको साइत र टिकाको साइत ठ्याक्कै एकै टाइममा परेको रहेछ,
एकै टाइममा परेकै मिलेको छ यसपाली
चाहिँ 11 बजेर 7 मिनेटमा घटस्थापना रहेछ
र दशैंको टीका चाहिँ
11 बजेर 29
मिनेटमा हजुर हैन हजुर
लगभग लगभग 20 मिनेटको 20 22 मिनेटको फरक मात्र रहेछ
हजुर यो चाहिँ अब नेपालको समयमा
नेपालको समयमा
परेको छ भने
नेपाली समय अनुसार
अस्ट्रेलियामा त्यही टाइममा त्यही समयमा चाहिँ सदुपयोग गर्ने त्यही प्रयोग समय प्रयोग गर्ने भने लगभग अस्ट्रेलियाको 4:30 बजी भएको हुन्छ बेलुका
हजुर 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 हो त्यो समय हो यसै गरी यो समयमा दुर्गा भवानी स्थापना गर्नु उत्तम रहेको समितिले जनाएको छ घट स्थापना गर्न र देवी विसर्जन गर्न साहित्य हेर्ने गरे पनि टीका थाप्न भने समय अनुकूल पनि नहुने ढुङ्गेलको भनाइ छ पूजा कोठा अथवा कोत घरमा माटो राखी जौ मकै लगायतका अन्न छरेर जमरा उमार्ने गरिन्छ भने त्यही नजिकै दुर्गा थाप्ने गरिन्छ यसैबीच यसपालिको बडा दशैँ एक दिन कम हुने भएको छ आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म हुने दशैँ एक दिन कम भएको हो घटस्थापनापछिको 7 दिनमा फुलपाती आउने भए पनि यसपालि एक दिन अगाडि नै फुलपाती परेको छ तिथिको घटबढले गर्दा यस्तो भएको हो सदस्य सचिव ढुङ्गेलले भने यसपालि खष्टी अर्थात् 6 दिन टुक्रेकाले 6 दिन नै समाप्तिमा सप्तमीमा पर्ने अर्थात् फुलपातीमा परेको हो उनका अनुसार फुलपाती पछिका दिनमा भने त्यस्ता तिथि घटबड छैनन्
भनेपछि एक दिन यसपालिको दसैँ एक दिन कम भयो
हजुर यो
भनेपछि अघिल्लो दिन हामीले मग छप्नु पर्ने भयो है ससुराली जाने मावली जाने बता टिका आमा नै जानुबाट आफ्नो टिका थाप्ने गर्ने र दक्षिणा लिने मेन त उद्देश्य त्यो हो
मेन त उद्देश्य त्यो हो यहाँ अब नेपालमा भएकाले त नेपाली रुपियाँमा अस्ट्रेलियामा भएकाले अस्ट्रेलियन डलरमा डलरमा चाहिँ दक्षिणा पाउने
गाडीमा पेट्रोल चाहिँ एकदम हाई दाममा भए पनि पुरै फुल लगाएर चाहिँ पुरै धाउने बेला भएको छ सञ्जय
हो मेरो त त्यस्तो यहाँ त्यस्तो साह्रो रिलेटिभ्सहरू हुनुहुन्न अस्ट्रेलियामा र तर हुनुहुन्न तैपनि म चाहिँ अब यो धेरै भयो आमा बुवाको हातबाट टिका नलगाएको यसपालि चाहिँ म दसैँ मनाउँदा नेपाल जाँदैछु
तपाईँ नेपाल जानुहुन्छ
नेपाल जाँदैछु श्रोताहरूलाई म जानकारी गराउनेवाला थिएँ कार्यक्रमको अन्त्यमा आगामी कार्यक्रमदेखि म रेडियोमा अनुपस्थित हुनेछु त्यसका लागि क्षमा प्रार्थी छु अहिले नै तर पनि म त कार्यक्रम यो दसैँको प्रसङ्ग निक्लिहाल्यो म आफूले आफूलाई रोक्नै सकेन होइन एउटा मलाई दसैँको उत्साह अहिलेदेखि नै छाइरहेको छ मेरो मनमा त्यही कारणले मैले श्रोताहरूलाई पनि जानकारी गराइहाल्छु यसपालिको दसैँ म मेरो घर परिवारसँग बसेर मनाउँदैछु खगेन्द्रजी तपाईँ चाहिँ
ल म पनि दसैँ एडलेडमै मनाउँछु मेरो परिवार घरसँगै मनाउँछु
हजुर
र तपाईँ म मेरो भन्दा पनि म तपाईँलाई चाहिँ के भन्न चाहन्छु भने आगामी अर्को साता
हजुर
भनौँ अर्को आइतबार यो कार्यक्रम चाहिँ कतै खल्लो खल्लो हुन्छ कि जस्तो पनि लाग्यो मलाई तैपनि तपाईँको हामी घर परिवार तपाईँ लगायत सम्पूर्ण नेपालवासीलाई सबैलाई हामी शुभकामना दिन जान्छौँ
र
तपाईँको एकदम शोभायात्रा दसैँ राम्रो होस् र तिहार पनि राम्रो मनाएर आउनुहोला म हाम्रो म र मेरो परिवारको तर्फबाट र भोइस अफ साङ्गुलाको तर्फबाट तपाईँलाई हार्दिक मङ्गलमय शुभकामना
र
शुभयात्रा भन्छु थ्याङ्क
यू सो मच खगेन्द्रजी तपाईँले मलाई कामना दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद श्रोताहरूले सोच्दै हुनुहुन्छ होला यिनीहरू दुईजना त आफै गफ गरेर आफू आफूलाई नै शुभकामना दिन थाले भनेर सोध्दै हुनुहुन्छ होला तर श्रोताहरू त्यस्तो केही पनि होइन तपाईँहरूका लागि पनि हामीसँग मिठा मिठा गीत सङ्गीत छन् अबको अर्को एउटा छ गीत यहाँनिर म प्रस्तुत गर्दैछु यो पनि दसैँ सम्बन्धी नै गीत छ योगेश्वर अमात्यको आवाजमा दसैँ आयो
मेरो दशा फर्किआएको वर्ष नै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको
लाइस बुढी सारी पैसा न सैसा टिकी च्यास च्यास
दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको
सनै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको
खसी पनि घरले ल्याउनु पर्छ भाइ यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुवाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ अबुई
फालास बगिया गोर्ले खसी पैसा र सैसा टिकी ट्यास ट्यास
दसैँ नै हो कि यो मेरो दशा फर्की आएको दसैँ नै हो कि यो मेरो दशा फर्की आएको वर्ष नै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको
बा मलाई जिन्स प्यान्ट चाहिन्छ
बा मलाई डिङ्गो बुट
बा मलाई कुर्ता सुरुवाल रातो स्वेटर चाहिन्छ
साँच्ची त नयाँ छोरी ज्वाइँ आउँछन् के रे फलफुल मसला ल्याउँछन् के रे छोरी त आफ्नै भई ज्वाइँलाई त एक सय त दिनु पर्ला नि त छिना
तिस बुढी सय रुपियाँ त छिना पैसा र सैसा टिकी ट्यास ट्यास
दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको आएको दसैँ आएको दसैँ आएको
श्रोताहरू अहिले सुन्नुभयो तपाईँले दसैँ सम्बन्धी गीत ईश्वर अमात्यको आवाजमा रहेको सुमधुर
योगेश्वर अमात्यको
माफ गर्नु होला योगेश्वर अमात्यको सञ्जयजी तपाईँ दसैँमा मासु अर्थात् अरू कतिको खानुहुन्छ दसैँमा भनेको मासुकै प्रायः आउँछ खसी आउँछ
जस्तो अहिले भर्खर यो गीतमा भन्दै थिएँ नि के अरे अब खसी काट्ने नयाँ लुगा लगाउने
जुत्ता किन्ने जिन्स प्यान्ट लाउने
जिन्स प्यान्ट लाउने भने जस्तै अब दसैँ नेपालीहरूको चाडै अब भनौँ न एउटा महान चाड भन्ने गरिएको बडा दसैँको बेला अब विशेष गरी मासुका परिकार त हुन्छन् नै
त्यसमा पनि अरूको प्रसङ्ग आउँदैन मासु त धेरै प्रकार
खसी दसैँमा खसी नगाडेसम्म दसैँ नै मनाए जस्तो हुँदैन
भन्ने हाम्रो मान्यता छ परम्परा छ
हजुर छ अनि यसै सन्दर्भमा खसीका पनि कुराकानी हुने गर्छन् होला नि
होइन बाख्रो र बाख्री भनौँ
खसी र बाख्रीको बारेमा हजुर
बाख्रीले भनिछन् खसीलाई
हजुर प्रपोज गरे हो क्या
प्रपोज गरेको हो के गरेको आई लभ यु डार्लिङ भनेछन्
क्या
अनि खसीले चाहिँ भनेछ अहिले भनेर के गर्छौ यार बाख्री दसैँ आइसक्यो भनेर चाहिँ खसीले उत्तर दिएछ क्या
हजुर हजुर हो नि त अब दसैँको मुखनिरको खसीलाई अब त्यस्तो प्रपोज गरेपछि अब बिचरा दसैँ के अरे खसीलाई त अब मर्नु दिन आइसकेको छ होइन म एउटा न हर्ष न कौवालाई बेलपाकै हर्ष न बिस्मात भने हजुर श्रोताहरू यो रमाइलो ठट्यौली भन्दा अगाडि तपाईँहरूलाई योगेश्वर अमात्यको गीत सुनायो दसैँ वर्ष नै पछि टाउको यो मेरो किन दुखाएको भन्दै थियो योगेश्वर माथि. वास्तवमा पनि वास्तवमा श्रोताहरू कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि अब जस्तो जसले हुने खानेहरूले भनौँ न जसले दुई पैसा आर्जन गर्न सक्छन् उनीहरूका लागि त दसैँ एकदमै हर्षोल्लासका साथ मनाइन्छ होइन. तर नेपालमा त्यस्ता कतिपय मान्छेहरू पनि छन् जसले चाहिँ दसैँ मनाउनकै लागि मात्र भए पनि ऋण लिनुपर्ने अवस्था छ होइन. ऋण लिएर ऋण जोखो गरेर भए पनि दसैँ एउटा महान चाड वर्षको एकचोटि आउने चाड पर्वलाई मनाऊ भन्ने उद्देश्यका साथ ऋण जोखो गर्छन् र आफ्ना नानी लाला बालाहरूलाई नयाँ लुगा मिठो खानेकुरा दिन्छन् र त्यही ऋण तिर्न फेरि विदेशिनुपर्ने हुन्छ होइन. त्यही ऋण तिर्नका लागि मात्रै भए पनि विदेशिनुपर्ने अवस्था आउँछ. श्रोताहरू यस्ता यी यो एउटा प्रकृतिको नियम हो. कसैले कसैलाई धेरै कसैलाई थोरै यो त भइ नै रहन्छ. यो एउटा मैले प्रसङ्ग बी यो गीतको प्रसङ्ग बीचमा मैले यो सानो एउटा यहाँहरूका लागि जानकारी जस्तो मैले राखेँ होइन. र श्रोताहरू फेरि पनि अब खगेन्द्रजीको हातमा म के देख्दैछु.
अब दसैँमा हामीले मासुको कुरा गऱ्यौँ, खानेकुरा गऱ्यौँ, दही चिउरा खसी मासु कुरा गऱ्यौँ, तर हामीले लुगाको कुरा गरेका छैनौँ, कपडाको कुरा गरेका छैनौँ.
कपडा त अब एकदमै झन् नयाँ नयाँ राम्रो चिरी च्याट्ट परेका लुगा लाउनु पर्छ. के छ के छ विशेष
त्यसमा चाहिँ के छ भने लुगासँग मिल्दो जुल्दो मसँग एउटा सानो प्रसङ्ग छ.
हजुर हजुर.
त्यो चाहिँ म प्रस्तुत गर्दैछु. मानिसले प्रयोग गर्ने हरेक वस्तुसँग हाम्रो सफलता र असफलतासँग पनि जोडिएको छ. यस्तै मानिसले प्रयोग गर्ने रङले पनि मानिसलाई प्रभाव पार्ने ज्योतिषीहरूको भनाइ छ. ज्योतिषीहरूका अनुसार नौ ग्रहको सम्बन्ध फरक फरक रङसँग हुने गर्दछ र रङअनुसार नै सफलता र असफलता पनि जोडिएको हुन्छ. मानिसले प्रयोग गर्ने रुमाल यदि ग्रहले हुने सम्बन्धका आधारमा राख्ने हो भने सफलताका लागि फलदायी हुन्छन्. थाहा पाऊ कुन राशिका मानिसले कस्ता रङको रुमाल प्रयोग गर्ने. तपाईँ कुन राशि सञ्जयजी?
म मेरो जन्म मिति अनुसार चाहिँ लियो.
लियो
भनेपछि सिंह राशि.
ल ध्यान दिएर सुन्नुहोस् है त.
हजुर
र श्रोताहरू राम्रोसँग ध्यान दिएर सुन्नु होला. तपाईँहरू रुमाल बोक्नुहुन्छ भने अर्थात् तपाईँहरूलाई रुमालसँग सम्बन्धित रङ मिल्दो जुल्दो कुन कपडा लाउँदा तपाईँलाई फाइदा हुन्छ र तपाईँका स्वास्थ्यको लागि तपाईँको जीवनयापनको लागि कुन राम्रो हुन्छ ध्यान दिएर सुन्नु होला. म यहाँ प्रस्तुत गर्दैछु. सर्वप्रथम मेष राशि कुन रङ चाहिँ उहाँहरूलाई राम्रो हुन्छ सम्पूर्ण मेष राशिहरूको लागि रातो र कलेजी रङ. दोस्रो वृष राशि सेतो वा सिल्भर कलर. मिथुन हरियो वा कालो. यसै गरी कर्कट राशिको लागि सेतो सिल्भर र क्रिम कलर भनौँ क्रिम कलर रङ. त्यसै गरी सिंह राशि तपाईँको आयो रातो कलेजी र चक्लेटी कलर. कन्या राशिको लागि हरियो वा कालो रङ. त्यसै गरी तुला राशिको लागि सेतो वा सिल्भर कलर. त्यसै गरी वृश्चिक राशिको लागि रातो कलेजी र चक्लेटी. धनु राशिको लागि पहेँलो सेतो र क्रिम कलर. यसै गरी मकर राशि रहेको छ कालो र निलो. र दोस्रो अन्तिम राशि रहेको छ कालो निलो वा जामुनी रङ. त्यसै गरी अन्तिम राशि रहेको छ श्रोताहरू सुन्नुहोला मेन राशि र उहाँहरूका लागि रङ रहेको छ पहेँलो सेतो र क्रिम रङ.
हजुर श्रोताहरू तपाईँहरूलाई अब आफ्नो राशिअनुसार लुगा लगाउँदाखेरि यदि लुगा लगाउन चाहनुहुन्छ भनेदेखि तपाईँहरूलाई कस्तो कस्तो आफ्नो राशिअनुसार कस्तो कस्तो रङको लुगा लाउँदाखेरि राम्रो हुँदो रहेछ भन्ने विषयमा माफ गर्नुहोला श्रोताहरू विषयमा खगेन्द्रजीले भर्खरै यहाँनिर एउटा रोचक जानकारी प्रस्तुत गर्नुभयो. वास्तवमा मैले अहिलेसम्म त्यस्तो कुनै पनि कुरा याद गरेको छैन भनौँ न एउटा राशिअनुसार भनौँ न लुगा लाउँदाखेरि कुन कपडा रङको लुगा लाउँदाखेरि चाहिँ आफूलाई राम्रो हुन्छ भन्ने कुरा त्यो मैले अहिलेसम्म ख्याल गरेको थिएन. तर अबदेखि चाहिँ यसो विचार गर्नै पर्ला जस्तो छ.
अब दसैँ आउँदैछ ख्याल गरेर विचार गरेर कपडा किन्नु होला.
हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गिलाका आवाजहरू रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्ग मार्फत र तपाईँहरूका साथमा छु म सञ्जय
म खगेन्द्र.
हजुर श्रोताहरू यस बेला स्टुडियोको खडीमा 10:23 र 48 सेकेन्ड गइसकेको छ. अब हामीसँग धेरै समय छैन श्रोताहरू. लगभग 6-7 मिनट मात्र बाँकी छ र श्रोताहरू फेरि पनि म तपाईँहरूलाई अर्को एउटा गीत प्रस्तुत गर्न गइरहेको छु यहाँनिर तर श्रोताहरू यो गीत चाहिँ दसैँभन्दा अलिकति फरक छ आज हाम्रो यहाँ एडिलेडमा नेपाली गजल सम्राट भनेर पनि चिनिन्छ उहाँलाई शिव परियारको कार्यक्रम हुँदैछ उहाँकै गीत अहिलेका लागि तपाईँहरूका लागि म प्रस्तुत गर्दैछु यहाँनिर सुनौ श्रोताहरू यो अलिकति नजर तिम्रो शिव परियारको आवाजमा श्रोताहरूका लागि
नजर तिम्रो नजर तिम्रो अलिकति नजर तिम्रो झुकाएर आओ अलिकति नजर तिम्रो झुकाएर आओ बादल जस्तो कालो केश फुकाएर बादल जस्तो कालो केश फुकाएर अलिकति नजर तिम्रो नजर बग्ने सागर सुकाएर तिमी सँगै बग्ने सागर
हजुर श्रोताहरू कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ र यसै क्रममा म तपाईँहरूलाई एउटा जानकारी गराइहाल्न चाहन्छु एउटा यहाँ सूचना आएको छ नमस्ते कल्चर ग्रुपको आयोजनामा दसैँ तिहार इन्टरटेन्मेन्ट नाइट हुँदैछ कन्दरा ब्यान्डले फिचरिङ गर्दैछ र लोकल आर्टिस्टहरू पनि यसमा सहभागी हुँदैछन् र यो हुने स्थान रहेको छ 13 करिङटन स्ट्रिट एडिलेड र यसलाई आइरिस क्लब पनि भनेर चिनिँदो रहेछ र मिति रहेको छ 27 अक्टोबर 2012 बेलुका 6 बजेदेखि र इन्ट्री फी राखिएको छ $20 हजुर श्रोताहरू समय र मिति तपाईँहरूलाई म फेरि एकचोटि सुनाउन चाहन्छु यहाँ भन्न चाहन्छु 27 अक्टोबर 2012 समय साँझ 6 बजेदेखि र इन्ट्री फी राखिएको छ $20 कन्दरा ब्यान्ड र लोकल आर्टिस्टहरूको प्रस्तुति रहेको छ 13 क्यारिङटन स्ट्रिट एडिलेड आइरिस क्लबमा नमस्ते कल्चरल ग्रुप दसैँ तिहार एन्टरटेन्मेन्ट नाइट भनेर यहाँनिर हामीलाई एउटा जानकारी आएको थियो तपाईँहरूका लागि प्रस्तुत गरेँ मैले श्रोताहरू फेरि अर्को एउटा पनि यहाँनिर छ जानकारी यो वर्षको विजयादशमीको अवसर पारेर भगवती माताको आशीर्वाद प्रस्थार्थ यही अक्टोबरको 23 तारिक का दिन मङ्गलबार पण्डितहरूद्वारा सप्तशती पठन पाठन गरी भोलिपल्ट सोही स्थानबाट दसैँको टिका उठाउने गरी आयोजना गरिएको दुर्गा पूजामा शरीक भई आशीर्वाद लिइदिनु हुन यही सूचनाद्वारा आग्रह गरिन्छ यस कार्यक्रमलाई एडिलेड स्थित भुटानीहरूको असल कीर्तन मण्डली ग्रुप पुण्य फाउन्डेसन र भुटानी वृद्ध एडिलेड भुटनी सिनियर्स समूहले आयोजना गरेको हो कार्यक्रम स्थल रहेको छ पारा डिस्ट्रिक्ट मोसानिक सेन्टर 27 फिलिप हाइवे एलिजाबेथ तारिक 23 अक्टोबर 2012 मङ्गलबार समय बिहान 8 बजे बजेबाट सुरु हुने। हजुर श्रोताहरू, कार्यक्रमको अन्त्यमा आइसकेका छौँ हामीसँग, अब जम्मा जम्मी दुई मिनट मात्र बाँकी छ। श्रोताहरू, तपाईँहरूबाट आजका लागि हामीले बिदा माग्नुपर्ने हुन्छ। अबको तपाईँहरूसँग आजको लागि हामी द्वय, म सञ्जय,
म खगेन्द्र,
आजको कार्यक्रमबाट बिदा हुन्छौँ। र कार्यक्रमबाट जाँदा जाँदै तपाईँहरूका लागि, तपाईँहरू सबै श्रोताहरू र नेपाल र नेपाल बाहिर बस्ने सम्पूर्ण नेपालीहरूका लागि विजयादशमी 2069 सालको मङ्गलमय
शुभकामना।
हजुर श्रोताहरू, थ्याङ्क यू भेरी मच फर लिसनिङ रेडियो एडलेड, भोइस अफ साङ्गला इन रेडियो एडलेड 101.5 मेगाहर्ज। अलिकति हतारमा बोल्दैछु श्रोताहरू, माफ गर्नुहोला। र एन्ड द अपकमिङ प्रोग्राम इज रेडियो नोट्स। थ्याङ्क यू भेरी मच फर लिसनिङ द भोइस अफ साङ्गला। एन्ड थ्याङ्क श्रोताहरू, अर्को आगामी कार्यक्रममा म हुने छैन र सहकर्मी साथी मुना तपाईँहरूका साथमा आउनुहुनेछ। तबसम्मका लागि मलाई र खवेन्द्रजीलाई बिदा दिनुहोस्, नमस्कार। र जाँदा जाँदै तपाईँहरूका लागि यो एउटा रमाइलो गीत, हरिवंश आचार्यको स्वरमा रातो टीका हाम्रो निधारमा। हजुर श्रोताहरू, शुभरात्रि, शुभ दशैं।
Don't think